نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير پارہ نمبر 28 آیتیں اما دیکھیں گے پہلی آیت ہے سورۃ مجادلہ کی آیت نمبر 2 الذين يظاهرون منكم من نسائهم ما هن امهاتهم ان امهاتهم الا اللائي ولدنهم وانهم ليقولون منكرا من القول وزورا وان الله لعفو غفور جو لوگ تم میں سے اپنی عورتوں کو ماں کہہ دیتے ہیں وہ ان کی مائیں نہیں ہو جاتی ان کی مائیں تو وہی ہیں جن کے بطن سے وہ پیدا ہوئے بے شک وہ نامعقول اور جھوٹی بات کہتے ہیں اور اللہ تعالیٰ بڑا معاف کرنے والا اور بخشنے والا ہے۔ اس آیت میں عرب کے ایک رواج کی بات ہے جس سے ہمیں کیا سکھایا گیا کہ جو بات اللہ تعالیٰ نے کر دی اس میں اور انسانوں کے منہ سے الٹ پلٹ باتیں نکلنا اس میں بہت فرق ہوتا ہے۔ جب بھی کوئی کام کیا جائے اس کو اسی اصول کی روشنی میں کرنا چاہیے کہ میرے کہنے سے کیا ہوتا ہے، اصل بات تو وہی ہے جو اللہ تعالیٰ نے چاہیے۔ پھر اس کے بعد اگلی آیت سورۃ جمعہ کی آیت نمبر 2 هو الذی بعث فی الامیین رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ وان کانوا من قبل لفی ضلال مبین۔ وہی تو ہے جس نے ان پڑھوں میں سے محمد صلی اللہ علیہ وسلم کو پیغمبر بنا کر بھیجا جو ان کے سامنے اس کی آیتیں پڑھے اور ان کو پاک کرتے ہیں اور اللہ کی کتاب اور دانائی سکھاتے ہیں، اس سے پہلے تو یہ لوگ صریح گمراہی میں تھے۔ بہت ہی خوبصورت آیت ہے اور اس میں اللہ تعالیٰ کے نبی کے دنیا میں بھیجے جانے کے مقاصد بیان کیے جا رہے ہیں کہ دنیا کے اندھیروں کو دور کرنا، کس طرح سے لوگوں کو کتاب سے جوڑ کر۔ دعا کریں گے کہ اللہ بھی ہمیں اسی مقصد کا حصہ بنا لے اور انشاءاللہ اس پہ ہم مزید بات کریں گے۔ آیت تدبر میں سے بھی یہ آیت ہے، شروع کریں گے پارے کو۔ لیکن ہمارا آج کا گول سورۃ حدید کے شروع سے ہے۔ نحمدہ ونصلی علی رسولہ الکریم۔ 28 پارہ سورۃ مجادلہ سے شروع ہوتا ہے۔ تھوڑا سا 28 پارے کا مزاج بتا دوں کہ اس میں گھریلو زندگی اور دین کی زندگی کو ساتھ ساتھ لے کر جانے کے بہت سارے اشارے ہیں۔ آپ دیکھیں گے کہ پہلی سورت جس کو مجادلہ اور مجادلہ دونوں ہی پڑھتے ہیں، یہ بھی ایک عورت کے ایشو پہ شروع ہوتی ہے۔ بیچ میں سورت ممتحنہ آئے گی جس میں عورتوں کے معاملات ہیں کہ جب وہ مسلمان ہو کر آتی ہیں تو ان کے ساتھ کیا ہوگا، اور اسی طرح آخر میں ہم دیکھیں گے سورت تحریم میں بھی چار عورتوں کا ذکر ہے۔ اس سورت بلکہ اس پورے بارے کو پڑھتے وقت آپ نے ایک چیز نظر میں رکھنی ہے کہ جب میں اللہ کے راستے میں نکلوں گی تو میرے ساتھ کیا کیا حالات متوقع ہیں اور میں نے ان سے کیسے ڈیل کرنا ہے۔ اور اس بارے کو پڑھتے وقت آپ کو یہ بھی احساس ہو جائے گا کہ اللہ تعالیٰ نے عورتوں کو کتنی اہمیت دی ہے۔ آئیے پڑھتے ہیں۔ بسم اللہ الرحمن الرحیم۔ قد سمع اللہ قول التي تجادلك في زوجها وتشتكي الى الله۔ سورت مجادلہ جس کا معنی جھگڑنے والی اور جھگڑا تو نہیں ہو سکتا۔ ایک عورت جس کا نام خولہ تھا اس کے حالات کے مطابق نازل ہوئی۔ عربوں کا رواج کیا تھا کہ جب کوئی مرد اپنی بیوی کو ایسے غصے میں ہوتا تو کہتے تانتی علیہ کظہری امی، کہ تیری پشت تو میرے اوپر میری ماں کی طرح ہے۔ اشارہ تھا یا کنایا تھا کہ میں تجھ سے بیوی والا تعلق نہیں رکھوں گا۔ تو اس وقت کے رواج کے مطابق طلاق ہو جاتی تھی۔ خالہ عورت تھی، شوہر بوڑھے تھے، بیمار تھے، چڑچڑے ہو گئے، ایک موقع پر انہوں نے اپنی بیوی کو یہی کہہ دیا۔ لیکن ایک مسلمان عورت بے وفا نہیں ہوتی کہ چھوکا ہے تو جاؤ بھاڑ میں جاؤ، مجھے ضرورت نہیں تمہاری، میں ہی تمہیں سنبھالتی ہوں۔ ان کو یہ غم تھا کہ اگر میرا گھر ٹوٹ گیا تو میرے شوہر کا کیا بنے گا، وہ تو پہلے ہی میرے محتاج ہیں۔ چنانچہ اللہ کے نبی کے پاس آئیں اور آ کے آپ سے بہت ہی زیادہ اس چیز پہ اصرار کیا کہ میرے لیے کوئی راستہ ڈھونڈیے۔ لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم پر چونکہ وہی نہیں آئی، پیچھے سورۃ نجم میں ہم پڑھ چکے کہ اللہ کے نبی تو اپنی مرضی سے بولتے نہیں تھے، تو لہٰذا آپ خاموش رہے، لیکن آسمان سے یہ سورۃ نازل ہو گئی۔ اور یہ اتنی خوبصورت سورۃ ہے کہ اس کی ہر آیت میں لفظ اللہ ہے۔ کل کوئی آپ سے پوچھے تو یاد رکھیے، محبتوں کا امتحان ہے، غصے کا امتحان ہے اس صورت میں، کہ جب انسان اپنے ذاتی معاملات میں बहुत ही ज़्यादा केयरलेस हो जाता है, तो उसको अपनी ज़ुबान पर भी काबू नहीं रहता। और दूसरी बात पता चलती है कि अल्लाह ने उस औरत की सुन ली, अल्लाह ने सुन ली उस औरत की बात जो अपने शोहर के मामले में तुमसे तकरार कर रही थी और अल्लाह से फरियाद किए जा रही थी। वल्लाहु यस्मउ तहावुरकुमा, अल्लाह तुम दोनों की गुफ्तगू सुन रहा है, वो सब कुछ सुनने और देखने वाला है। तुम में से जो लोग अपनी बीवियों से जिहार करते हैं, उनकी बीवियां उनकी माएँ नहीं, उनकी माएँ तो वही हैं जिन्होंने इनको जाना है। पीछे भी सूरत अल अहज़ाब में जिक्र हुआ था, लेकिन इस रस्म की जड़ें इतनी गहरी थी अरब कल्चर में कि उसको तोड़ने के लिए बार बार ये बात पेश की गई। फरमाइए, ये लोग एक सख्त नापसंदीदा और झूठी बात कहते हैं, और हकीकत ये कि अल्लाह बड़ा माफ करने वाला और दरगुजर फरमाने वाला है। और जो लोग अपनी बीवियों से जिहार करें फिर अपनी इस बात से रुजू करें जो उन्होंने कही थी, तो कबल इसके कि दोनों एक दूसरे को हाथ लगाएं एक गुलाम आजाद करना होगा। इससे तुमको नसीहत की जाती है और जो कुछ तुम करते हो अल्लाह इससे बाखबर है। और जो शख्स गुलाम ना पाए वो 2 महीने के पैर दर पे रोजे रखे कंटिन्यूस, इससे पहले कि एक दूसरे को हाथ लगाएं, और जो इस पर कादिर ना हो 60 मिसकीनों को खाना खिलाए। नोट कीजिए, 1 टंग स्लिप, जुबान की गलती थी ना, नुकसान 60 मुसलसल रोजे। और कैसे रोजे होते हैं? कंटिन्यूस 20 रख चुके, एक छूट गया, फिर नंबर 1, फिर 30 रख लिए, फिर एक छूट गया, फिर नंबर 1। पता नहीं ये 60 रोजे कहाँ तक है। इससे पता चलता है कियामत के दिन हमारी जुबान से निकले हुए एक एक लफ्ज की कितनी बड़ी बड़ी सजा हो सकती है। तो पता चला कि पहले ही अपनी जुबान को सही तरह इस्तेमाल करो। ये हुक्म इसलिए दिया जा रहा है कि तुम अल्लाह और उसके रसूल पर ईमान लाओ। ये अल्लाह की मुकर्रर की भी हदें हैं, काफिरों के लिए दर्दनाक सजा है। जो लोग अल्लाह और उसके रसूल की मुखालफत करते हैं वो इसी तरह जलीलो ख्वार कर दिए जाएंगे जिस तरह इनसे पहले के लोग जलीलो ख्वार किए जा चुके। हमने साफ साफ आयात नाजिल कर दी और काफिरों के लिए जिल्लत का अजाब है इस दिन, जो जिल्लत का अजाब होना है जब अल्लाह इन सब को फिर से जिंदा करके उठाएगा और इनको बता देगा वो क्या कुछ करके लाए हैं। वो भूल गए हैं मगर अल्लाह ने इनका सब किया धरा गिन गिन कर महफूज कर रखा है, और अल्लाह हर चीज पर शाहिद है। हमें याद है अपनी पिछली जिंदगी के गुनाह, या हमें अपनी वो नेकियां याद है जो हमने आज से 25 साल 20 साल पहले की होंगी? अल्लाह को सब पता है। अल्लाह के अकाउंट्स कंप्यूटराइज्ड नहीं बल्कि उससे भी ज्यादा एक्स्ट्रा एक्स्ट्रा सेंसिटिव है। एक क्लिक पे सारा रिकॉर्ड खोल के सामने रख देगा। और आज तो ये बात हमें भी कुछ मुश्किल नहीं लगती, अल्लाह के लिए कहाँ मुश्किल होगी। लिहाजा उस अल्लाह की कुदरत बताई जा रही है। क्या तुमको खबर नहीं क्या जमीन आसमान की हर चीज का इल्म अल्लाह को है? कभी ऐसा नहीं होता कि 3 आदमियों में कोई सरगोशी हो और इनके दरमियान चौथा अल्लाह ना हो, या 5 आदमियों में सरगोशी हो और इनके अंदर छठा अल्लाह ना हो। खुफिया बात करने वाले ख्वाहिश से कम हो या ज्यादा, जहां कहीं भी वो हो अल्लाह इनके साथ होता है। फिर क्यामत के रोज वो इनको बता देगा कि उन्होंने क्या कुछ किया है। अल्लाह हर चीज का इल्म रखता है। क्या तुमने देखा नहीं इन लोगों को जिन्हें सरगोशियां करने से मना कर दिया गया था, वो फिर भी वही हरकत किए जा रहे हैं जिससे उनको मना किया गया। महफिल के आदाब बताए जा रहे हैं, 2 लोग बैठ के तीसरे के बारे में कोई बात करें ना करें तीसरे को यही लगता है मेरी बात है। अल्लाह के नबी की देखिए हदीसें कितना इंसान को वेल मैनर्ड बना देती हैं। कहा जहां 3 लोग हो तो 2 लोग कान में बात ना करें, तीसरे को खामखा शक पड़ेगा कि मेरे बारे में बात हो रही है। और इट्स ट्रू, इसलिए ऐसी तमाम चीजों से इंसान को अवॉइड करना चाहिए। ये लोग छुपकर आपस में गुनाह और ज्यादती और रसूल की नाफरमानी की बातें करते हैं। जब तुम्हारे पास आते हैं तो तुम्हें इस तरीके से सलाम करते हैं जिस तरह अल्लाह ने तुम पर सलाम नहीं किया। इशारा यहूद के आपको सलाम करने पे, अस्सलामु अलैकुम की जगह कहते थे सलाम अलैकुम। तुम पर मौत हो तो अल्लाह ताला कहते हैं आपको तो पता भी नहीं चलता कि वो आपको क्या बददुआएं देंगे, लेकिन अल्लाह को इसका खूब पता है। वो अपने दिलों में कहते हैं कि हमारी इन बातों पर फिर अल्लाह हमें अजाब क्यों नहीं देता। यानी नबी सल्लम की शान में गुस्ताखी करते थे फिर खुश होते थे, कहते थे देखो कुछ भी नहीं हुआ, अगर ये नबी सच्चा होता तो फिर इसका मजाक उड़ाने पर अल्लाह हमें तो जरूर पकड़ता। इनके लिए जहन्नम ही काफी है, इसी का वो ईंधन बनेंगे, बड़ा ही बुरा अंजाम है इनका। या अय्युहल्लज़ीना आमनू इज़ा तनाजैतुम फला ततनाजौ बिल-इस्मि वल-उद्वान। ए लोगों जो ईमान लाए हो, जब तुम आपस में पोशीदा बात करो तो गुनाह और ज्यादती और रसूल की नाफरमानी की बातें नहीं बल्कि नेकी और तकवा की बातें करो, और उस अल्लाह से डरते रहो जिसके हजूर तुम्हें हशर में पेश होना है। कानों में बातें करना तो एक शैतानी काम है, और वो इसलिए की जाती है कि ईमान लाने वाले लोग इससे रंजीदा हों حالانکہ اللہ کی اذن کے بغیر وہ انہیں کچھ نقصان نہیں پہنچا سکتے اور مومنوں کو اللہ ہی پر بھروسہ کرنا چاہیے. اے لوگوں جو ایمان لائے ہو, جب تم سے کہا جائے اپنی مجلسوں میں کشادگی پیدا کرو تو جگہ کشادہ کر دیا کرو, اللہ تمہیں کشادگی بخشے گا. اور جب تم سے کہا جائے کہ اٹھ جاؤ تو اٹھ جایا کرو. تم میں سے جو لوگ ایمان رکھنے والے ہیں اور جن کو علم بخشا گیا, اللہ ان کو بلند درجے عطا فرمائے گا, اور جو کچھ تم کرتے ہو اللہ کو اس کی خبر نہیں ہے. آپ دیکھیے جتنی بھی باتیں ہم نے پڑھی ہیں, ان سب کو پڑھتے وقت کیا پتہ چلا کہ مسلمان ایک امت بن کے جیتے ہیں, دوسروں کے لیے بھی وہ وہی پسند کرتے ہیں جو اپنے لیے پسند کرتے ہیں. ان کے دل اتنے کھلے ہوتے ہیں کہ دوسروں کے لیے محفلوں میں جگہ بنا دیتے ہیں. امت بن کر جینا اور اجنبی بن کے جینا, یہ دو مختلف رویے ہیں. دکھ کی بات ہے کہ آج ہم اپنے حال میں اتنے مگن ہوتے ہیں کہ ہمیں ارد گرد کی ہوش ہی نہیں ہوتی. اپنے خیالوں میں جیتے ہیں, اپنے خیالوں میں مرتے ہیں. یہی چیز ہمارے حالت کی چگلی کھاتی ہے کہ ابھی اس وقت ہم امت بننے سے بھی بہت دور ہیں. دعا کیجئے کہ اللہ ہمارے دلوں میں دوسروں کے لیے وسعت اور گنجائش پیدا کر دے. اے لوگوں جو ایمان لائے ہو, جب تم رسول سے تنہائی میں بات کرو تو بات کرنے سے پہلے کچھ صدقہ دے دیا کرو, یہ تمہارے لیے بہتر اور پاکیزہ تر ہے. البتہ اگر تم صدقہ دینے کے لیے کچھ نہ پاؤ تو اللہ غفور الرحیم ہے. کیا تم ڈر گئے اس بات سے کہ تخلیے میں گفتگو کرنے سے پہلے تمہیں صدقات دینے ہوں گے؟ اچھا اگر تم ایسا نہ کرو, اللہ نے تم کو اسے معاف کر دیا, تو نماز قائم کرتے رہو اور زکات دیتے رہو اور اللہ اور اس کے رسول کی اطاعت کرتے رہو, تم جو کچھ کرتے ہو اللہ اس سے باخبر ہے. بڑی دلچسپ بات ہے ان آیات میں. نبی صلی اللہ علیہ وسلم ایک مصروف انسان تھے, آپ کے پاس ذاتی کام بھی بہت سارے تھے اور اجتماعی بھی. بعض لوگ نہ سمجھی کی وجہ سے اللہ کے نبی کے ساتھ لمبی باتیں شروع کر دیتے ہیں, جس سے نہ صرف یہ کہ آپ کا نقصان ہوتا بلکہ امت کا نقصان ہوتا, بہت سارے میٹرز پیچھے رہ جاتے. آج کے دور میں کہتے یہی ہوں گے بس دو منٹ بات کرنی ہے اور فون بند کرو تو کم از کم 20 منٹ تو لگ چکے ہوں گے. اور ہوتا کیا کہ اللہ کے نبی شرمانے کی وجہ سے کچھ نہ کہتے. اللہ تعالیٰ نے صحابہ کی تربیت کے لیے ایک حکم دے دیا کہ آج کے بعد نبی صلی اللہ علیہ وسلم سے بات کرنے سے پہلے صدقہ ڈالو. گویا کہ ایک قسم کی مشورہ فیس رکھ دی گئی آج کے دور میں. اب کہیں کہ صدقہ ڈالو پھر بات کرو, اب جب پیسے دینے پڑے تو اللہ کے نبی سے بات ہی کرنی چھوڑ دی. حضرت علی کہتے ہیں کہ میں واحد وہ شخص ہوں کہ جس کو اس آیت پر عمل کا موقع ملا, مجھے اللہ کے نبی سے کوئی بات کرنی تھی, میں نے پہلے جا کے صدقہ ڈالا پھر اللہ کے نبی سے بات کی, لیکن جب چند دن میں صحابہ کی تربیت ہو گئی اللہ نے یہ حکم واپس لے لیا. تو کیا پتہ چلا کہ وقتی طور پر لوگوں کی تربیت کے لیے کچھ سخت رولز بنائے جا سکتے ہیں, جب وہ اس کو یوز ٹو ہو جائیں, ایک اچھی آرگنائزیشن سامنے آ جائے تو پھر اس کو بدلا بھی جا سکتا ہے. آج آپ کو مجھے کرنا پڑے ایسا تو کیا کریں؟ اللہ کے نبی تو آج موجود نہیں ہے. آج اگر ہمیں حدیث یا سنت یا سیرت یا قرآن جس کی بھی بات ہے اس کو پڑھنے سے پہلے بھاری صدقہ دینا پڑے, اندر آنے سے پہلے اس ڈونیشن باکس میں ضرور کچھ ڈالے یا کوئی فیس دیں, تو کتنے لوگ ہیں جو ہم پھر بھی قرآن پڑھیں گے؟ ہاتھ کھڑا کریں. الحمدللہ, کیونکہ اب ہمیں اس کی ویلیو پتہ ہے. یہ مفت میں بھی ملے, یہ پیسوں میں بھی ملے تو مفت ہے. دنیا کی کوئی کرنسی اس تعلیم کی قیمت نہیں دے سکتی. جب مسلمان اس تعلیم کی قیمت دے کر آتے ہیں نا, تو ان کو پہلی تو بات یہ سمجھ آتی ہے کہ یہ بھی کوئی ویلیویبل چیز ہے, یہ بھی ورتھ اٹ چیز ہے. بڑی دلچسپ بات ہوئی تھی, جب ہم نے دورہ قرآن کے بعد لنڈن میں کورس شروع کرنا تھا تو بہت ساری چیزوں میں لوگوں کو مشورہ لیتے تھے تاکہ ان کا بھی حصہ ڈلے, ان کا بھی صدقہ جاری ہوگا. تو ایسے ہی یہ مشورہ لیا گیا کہ اچھا اگلا کورس شروع کیا جائے تو اس کی کیا فیس ہونی چاہیے. تو آپ کو پتا ہے ایک سسٹر اتنی ایموشنل تھی, انہوں نے کہا کہ میرا خیال ہے جو یہ تعلیم ہے تو اس کی منتھلی فیس 1000 پاؤنڈ ہونی چاہیے. میرا لے بعد میں باقیوں نے جا کے ان کو خوب کوٹا ہوگا کہ یہ بولنے کی ضرورت کیا تھی, لیکن وہ سچی تھی. ان کا کہنا یہ تھا کہ تو اس یہ بھی کم ہے, لیکن اٹس ٹرو. اور کبھی بھی تعلیم کی کوئی قیمت نہیں دے سکتا. وہ تو اس کرسی کی قیمت ہے, اس جگہ کی قیمت ہے, اس میز کی قیمت ہو سکتی ہے, اس تعلیم کی کوئی قیمت دے سکتا ہے؟ اور اس کی قیمت کوئی لینے لگ جائے تو کون افورڈ کرے گا؟ تو لہٰذا صحابہ کی تربیت ہوگی, اللہ نے اس حکم کو اٹھا دیا. اسی طرح جب بعض دفعہ انسان اپنا آپ ثابت کر دیتا ہے کہ اللہ تعالیٰ میں تو ہر حال میں آپ کے دین پہ لگانے والا ہوں, تو ایسے لوگوں کو پھر بہت ساری چیزوں سے ایگزیم بھی کر دیا جاتا ہے. پھر اگلی آیت میں اب اللہ تعالیٰ ہم سب کو الحب فی اللہ والبغض فی اللہ سکھاتے ہیں. اس بارے میں آپ کو یہ بھی ملے گا بہت, آگے بھی سورہ ممتحنہ میں بھی یہ موضوع آئے گا کہ کس سے دوستی کرو کس سے نہ کرو. فرمایا لم تر الی الذین تولوا قوما غضب اللہ علیہم, کیا تم نے دیکھا ان لوگوں کو جنہوں نے دوست بنائے، کیسے گروہ کو جو اللہ کا مغضوب ہے؟ کن پر اللہ کا غضب تھا؟ انہی کی بات ہے، وہ نہ تمہارے ہیں نہ ان کے، یعنی نہ وہ مشرکین مکہ کے ہیں نہ تمہارے ہیں، اور وہ جان بوجھ کر جھوٹی بات پر قسمیں کھاتے ہیں. اللہ نے ان کے لیے سخت عذاب مہیا کر رکھا ہے، بڑے ہی برے کرتوت ہیں جو وہ کر رہے ہیں. انہوں نے اپنی قسموں کو ڈھال بنا رکھا ہے، جس کی آڑ میں وہ اللہ کی راہ سے لوگوں کو روکتے ہیں. اس پر ان کے لیے ذلت کا عذاب ہے. اللہ سے بچانے کے لیے ان کے نہ مال کچھ کام آئیں گے نہ ان کی اولاد. کیوں انسان سینت سینت کے رکھتا ہے کہ مشکل میں کام آئے گا مال اور اولاد کام آئے گی. ان کو پڑھا لو، دین پہ لگا دیا تو ان کا تو کیریئر ہی بدل جائے گا. تو اللہ تعالیٰ کہتا ہے جب مشکل پڑی تو ان میں سے کوئی چیز ان کے کام بھی نہیں آئی، اور نقصان کیا ہوا، وہ دوزخ کے ساتھی ہیں، اس میں ہمیشہ رہیں گے. جس روز اللہ تعالیٰ ان سب کو اٹھائے گا اور وہ اس کے سامنے اسی طرح قسمیں کھائیں گے جس طرح تمہارے سامنے کھاتے ہیں، اور اپنے نزدیک یہ سمجھیں گے کہ اس سے ان کا کچھ کام بن جائے گا، خوب جان لو کہ وہ پرلے درجے کے جھوٹے ہیں. شیطان ان پر مسلط ہو چکا اور اس نے اللہ کی یاد ان کے دلوں سے بلا دی. اولئک حزب الشیطان الا ان حزب الشیطان هم الخاسرون. وہ شیطان کی پارٹی کے لوگ ہیں، خبردار رہو، شیطان کی پارٹی والے ہی خسارے میں رہنے والے ہیں. یقیناً ذلیل ترین مخلوقات میں سے وہ لوگ جو اللہ اور اس کے رسول کا مقابلہ کرتے ہیں. اللہ نے لکھ دیا ہے کہ میں اور میرے رسول ہی غالب ہو کر رہیں گے. فی الواقع اللہ زبردست اور زور آور ہے. اپنے آپ سے پوچھیے، مجھے کس گروہ میں آنا ہے؟ کیا میں حزب اللہ میں شامل ہونا چاہتی ہوں یا حزب الشیطان میں؟ ہر انسان اپنی کوششوں سے جس چیز کو پرموٹ کر رہا ہے نا، وہ اسی کے ساتھ ہے. ہم سب اپنے آپ کو خود دیکھ سکتے ہیں، ہمیں خود پتہ چل جائے گا کہ ہماری کوششوں سے اللہ کا دین پھیل رہا ہے یا شیطان کی پھیلائی ہوئی چیزیں پھیل رہی ہیں. اللہ تعالیٰ ہمیں اپنی اصلاح کی توفیق دے دے. آخری رکوع، لا تجد قوما یؤمنون باللہ والیوم الآخر. تم کبھی یہ نہ پاؤ گے، یعنی اٹس ناٹ پاسبل. کیا؟ کہ جو لوگ اللہ اور آخرت پر ایمان رکھنے والے ہیں وہ ان لوگوں سے محبت کرتے ہوں جنہوں نے اللہ اور اس کے رسول کی مخالفت کی. آج اگر آ کر دیکھے ذرا اللہ کے نبی اور صحابہ کرام، تو یقین ہی نہ کریں. اللہ کہتے ہیں یہ ممکن ہی نہیں ہے. ایمان والے دل میں کفر کی محبت، کفر کے طریقوں کی محبت، کفر والے رسم و رواج، رنگ ڈھنگ، لباس کی محبت ہو ہی نہیں سکتا. دنیا میں آپ دیکھتے ہیں کہ جب ایک انسان کسی سے محبت کرتا ہے نا، تو اس کی دیوی چیز کو بھی دل سے لگاتا ہے. کہتا ہے یہ مجھے میرے پیارے نے دی ہے، یہ میری پیاری ماں کی ہے، یہ میرے باپ کی ہے، یہ فلاں کی چیز دی ہوئی ہے. اور جب کسی سے چڑ ہوتی ہے نا، نفرت یا کوئی رشتہ ٹوٹتا ہے، سب سے پہلے وہ چیزیں انسان پھینکتا ہے. تو جب اللہ سے محبت ہوگی نا، تو کفر کے طریقوں سے محبت نہیں ہوگی. پھر یاد رکھے، کافر نہیں کفر. کافروں سے محبت کریں اس بنیاد پر کہ ان کو ہم نے اللہ کے دین کی طرف لانا ہے، لیکن ان کے رنگ ڈھنگ، طور طریقے، ان کے اٹھنے بیٹھنے سے محبت نہ کرنا ایمان کی علامت ہے. سوٹ نہیں کرتا انسان کو ایمان کے ساتھ وہ ایسے کام کرے کہ جو کوئی کفر کے ساتھ کرتے ہیں. کہا یہ دور کی بات نہیں، ولو کانوا آباؤہم او ابناہم، اگر جب ان کے باپ ہوں یا ان کے بیٹے یا ان کے بھائی یا ان کے اہل خاندان. یہ وہ لوگ ہیں جن کے دلوں میں اللہ نے ایمان سخت کر دیا ہے اور اپنی طرف سے ایک روح عطا کر کے ان کو قوت بخشی ہے. وہ ان کو ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہتی ہوں گی، ان میں وہ ہمیشہ رہیں گے. اللہ ان سے راضی ہوا اور وہ اللہ سے راضی ہوئے. کتنا بڑا ٹائٹل ہے. آپ کو بتا کہ جنت کی سب سے بڑی نعمت کیا ہے؟ ورضوان اللہ اکبر. سورۃ آل عمران میں بھی پڑھ چکے ہیں اور سورۃ توبہ میں بھی پڑھا آپ نے. تو جن صحابہ کو اس زمین پہ چلتے پھرتے لقب مل گیا رضی اللہ عنہم ورضوان، ان کی خوشبختی کا کیا کہنا. اور آپ کو پتا کہ یہ ٹائٹل صحابہ کو کب ملا تھا؟ یہ تو سب جانتے ہیں نا کہ صحابی کے نام کے ساتھ صرف رضی اللہ عنہ لگاتے ہیں، نبی کے نام کے ساتھ علیہ السلام، نبی صلی اللہ علیہ وسلم کے ساتھ محمد صلی اللہ علیہ وسلم، تو صحابہ کے ساتھ رضی اللہ عنہ. یہ کب ہوا تھا؟ سورۃ فتح یاد کریں، رضی اللہ عن الذین یبایعونک. جب صلح حدیبیہ کے موقع پہ بیعت رضوان پہ سائن کر دیے، کچھ ہے ہاتھ میں ہے نہیں، ہم جائیں گے عثمان کا بدلہ لینے، کٹ کے مر جائیں گے لیکن ایسے نہیں جائیں گے. اس وقت ان کے ارادوں کو دیکھ کر اللہ نے کہا تھا جاؤ میں تم سے راضی، حالانکہ کچھ بھی نہیں ہوا اس کے بعد، نہ جنگ لگی، نہ لڑائی ہوئی، نہ تلوار اٹھی. تو بعض لمحے زندگی میں ایسے ہوتے ہیں، یہ آپ کے بڑے قیمتی لمحے، ڈونٹ ویسٹ اٹ. جس وقت آپ کو بھی یہ टाइटल मिल सकता है कि रदी अल्लाह अन्हु, मैं इससे आज के बाद राजी हूँ। हमें नहीं पुकार आती ना, क्योंकि आज वही नहीं है। नबी सल्लम के दौर में आपको होते क्या, आम दर्जे का सहाबी कोई नेकी करता था तो वही आ जाती थी। आगे हम पढ़ेंगे इंशाल्लाह सूरह हशर आ रही है, उसमें एक सहाबी का वाक्य है कि उसने कोई नेकी की, अल्लाह ताला ने रातों रात नबी को खबर में बताया, सुबह फजर में गए तो अल्लाह के नबी ने कहा सहाबी सुनाओ रात को क्या किया, खबर खुल गई। उस दौर में चूंकि नबी थे तो आम सहाबा आ गए, कई सहाबे ऐसे हैं, हजारों हजारों कह लें, चलिए हजारों भी कह लें, कि जिनकी और कोई बड़ी बात हमें नहीं पता सिवाय एक आधे वाक्य के, दैट्स इट। जैसे अकील हैं और हैं, किसी ने खजूरें मट्ठी भर रात को मेहनत करके कमाई, किसी ने कुछ किया, एक छोटी सी बात पे अल्लाह ने उनका नाम कुरान में दे दिया या नबी को बता दिया। तो बस औकात बहुत बड़ी बड़ी और बहुत ज्यादा नेकियां नहीं जरूरी होती, एक नेकी शर्त यह कि उस वक्त करो जब कोई नहीं करता, यू शुड बी द फर्स्ट वन, तुम उस काम को करने में पहल डाल दो, बस अल्लाह तुमसे राजी होगा। तो हमें नहीं पता ना, क्योंकि वही का सिलसिला बंद है, तो ऊपर तो पता है ना अल्लाह को। पता नहीं आज के दौर में कितने ही लोग हैं जिनके लिए अल्लाह यही कहते हैं रदी अल्लाह अन्हु व रदु अन, और दुआ कीजिए अल्लाह में उनमें करते हैं, करतूत अमल तो नहीं है, अल्लाह हमारे अमल वो कर दे कि जिसके बाद आसमानों में हमारे नामों के साथ रदी अल्लाह अन्हु, और फिर उसके लिए हमें भी रदु अन कर दे, हम भी अल्लाह के साथ राजी हों। हर मामले में अल्लाह से अपने आप को राजी कर लें, खुश होंगे अल्लाह आपसे राजी हो जाएगा। और इंशाल्लाह जितना हम अल्लाह ताला का कुर्ब महसूस करते जाएंगे उतना ही अल्लाह ताला की रजामंदी भी हमें दिखेगी। करेगा क्या इनको ऐसे लोगों को राजी होने के बाद क्या मिलेगा, फरमाया उलाइका हिस्बुल्लाह, अल्लाह उनको अपनी गिरोह में शामिल कर लेगा, यानी अल्लाह उनको अपना नाम दे देगा। हर एक को तो आप अपना नाम नहीं देते, कोई देता अपना स्लोगन जाओ जिस कागज पे मर्जी डाल के इसको हमारे नाम से छाप लो और फाड़ दो, नहीं करता। अल्लाह ऐसे लोगों को कहता है ये मेरे गिरोह के लोग हैं, दीज आर माई पीपल, अल्लाह इन्ना हिज़्बुल्लाहि हुमुल मुफ्लिहून, खबरदार रहो कि अल्लाह की पार्टी वाले ही फलाह पाने वाले हैं। तो दुआ कीजिए कि अल्लाह मुझे अपने गिरोह में शामिल कर ले, अपने गिरोह में शामिल कर ले, ताकि हम अपने आप को इस चीज के अंदर देखें कि हम कहाँ खड़े हैं। सूरत हशर पढ़ते हैं, तिलावत बाद में सुनाते हैं, फिर टाइम बहुत ऊपर होता है, अच्छा तो बहुत लगता है, लेकिन मुझे लगता है कि फिर आपके लिए लंबा हो जाएगा वक्त अगर साथ साथ तिलावत सारे पारे की सुनी, तो बाद में सुन लेते हैं, ठीक है। कितने मिनट की है? 8। हाँ जी, फिर बाद सूरत हशर, सूरत हशर में एक खास वाक्य की तरफ भी इशारा मिलेगा। चलिए आयतें शुरू करके फिर बताती हूँ। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सुब्हा लिल्लाहि मा फिस्समावाति व मा फिल अर्द वहुव अलअज़ीज़ुल हकीम, अल्लाह ही की तस्बीह की है हर उस चीज ने जो आसमानों और जमीन में है, और वही गालिब और हकीम है, वही है जिसने अहले किताब काफिरों को पहले ही हल्ले में इनके घरों से निकाल दिया, तुम्हें हरगिज़ ये गुमान नहीं था कि वो निकल जाएंगे, और वो भी ये समझे बैठे थे कि उनकी घड़ियां उन्हें अल्लाह की पकड़ से बचा लेंगी, मगर अल्लाह से रुख कर उन पर आया जिधर से इनका ख्याल भी न था, उसने उनके दिलों में रोब डाल दिया। नतीजा ये हुआ कि वो खुद अपने हाथों से भी अपने घरों को बर्बाद कर रहे थे और मोमिनों के हाथों भी बर्बाद करवा रहे थे। बस इबरत हासिल करो ऐ आंखें रखने वालों, अगर अल्लाह ने इनके हक में जिलावतनी न लिख दी होती तो दुनिया में ही इनको अजाब दे डालता, और आखिरत में तो इनके लिए दोजख का अजाब है ही। ये सब कुछ इसलिए हुआ कि उन्होंने अल्लाह और उसके रसूल का मुकाबला किया, और जब ये अल्लाह का मुकाबला करे अल्लाह इसको सजा देने में बहुत है। अंदाज से आपको होगा पता कि किस तरह यहाँ एक वाक्य, बुनियादी तौर पर बनु नज़ीर यहूद का एक कबीला था, मदीना के अंदर ही रहता था। नबी सल्लल्लाहु अलैहि वसल्लम जब मदीना में आए तो इनसे माहदा कर लिया कि आप मुसलमानों के साथ अमन के साथ रहेंगे, लेकिन बार बार इन्होंने अहद शिकनियाँ की और एक ऐसा मामला कर दिया कि एक मुसलमान औरत की बेइज्जती करना शुरू की, कोशिश की, उसके कपड़े को ऐसी जगह बांध दिया कि जिससे उसके सतर के खुलने का खतरा हुआ, और ऐसा हुआ। इस बात पे ये बात शुरू हुई और अल्लाह के नबी सल्लम ने इनको सन 4 हिजरी रबी अव्वल के महीने में नोटिस दे दिया कि लीव द मदीना, तो मदीना में नहीं रह सकते वरना जंग के लिए तैयार हो जाओ। शुरू में तो उन्होंने निकलने से इनकार किया, तो मुसलमानों ने एक लश्कर तैयार करके उन पर चढ़ाई की, लेकिन अभी जंग की नौबत नहीं आई, इन्होंने कहा हम जाते हैं भाई, हम नहीं तुम्हारे साथ रहते, और इस तरह वहां से निकले और उनकी घड़ियां किले कबीले सब मुसलमानों को मिल गए। अल्लाह कैसे हम सबको दिखा रहा है ये सब कुछ, जब हम अपने असूलों पे पक्के होंगे तो अल्लाह ताला आज भी मुसलमानों के साथ ऐसे ही करेगा। अब उसी जंग की कुछ झलकियां इस सूरत में हम देख रहे हैं। اگر اللہ نے ان کے حق میں جلاوطنی نہ لکھ دی ہوتی تو دنیا میں ہی ان کو عذاب دے ڈالتا، اور آخرت میں تو ان کے لیے دوزخ کا عذاب ہے ہی۔ یہ اس لیے ہوا کہ انہوں نے اللہ اور اس کے رسول کا مقابلہ کیا، اور جو اللہ کے رسول کا مقابلہ کرے گا اللہ اس کو سزا دینے میں بہت سخت ہے۔ تم لوگوں نے کھجوروں کے جو درخت کاٹے یا جن کو اپنی جڑوں پر رہنے دیا، یہ سب اللہ ہی کی اذن سے تھا، اور اللہ نے یہ اذن اس لیے دیا تاکہ فاسقوں کو ذلیل و خوار کر دے۔ جنگی ضرورت کے لیے کچھ درخت کاٹنے پڑے، اتنا بڑا شوشہ اٹھایا، اتنا فتنہ گویا کہ کوئی انسان مار دیا، جیسے آج بھی ہے، کوئی عمارت گر جائے، کوئی مندر گر جائے، کوئی کچھ، اس کو اتنا بڑا شور مچا دیتے ہیں، اور مسلمانوں کو گاجر مولی کی طرح کاٹ دے تو کوئی بڑی بات نہیں ہے۔ اور جو مال اللہ نے ان کے قبضے سے نکال کر اپنے رسول کی طرف پلٹا دیے، وہ ایسے مال نہیں جن پر تم نے اپنے گھوڑے اور اونٹ دوڑائے ہوں، بلکہ اللہ اپنے رسولوں کو جس پر چاہتا ہے مسلط کر دیتا ہے، اور اللہ ہر چیز پر قادر ہے۔ یعنی ادھر سے بہت زیادہ مال ملا تھا، اللہ تعالیٰ کہتے ہیں تمہاری محنت سے نہیں ملا، جنگ تو ہوئی کوئی نہیں، اللہ مال فیر کے طور پہ تم کو دے دیتا ہے۔ جو کچھ بھی اللہ بستیوں کے لوگوں سے اپنے رسول کی طرف پلٹا دے، وہ اللہ اور رسول اور رشتہ دار اور یتامہ اور مساکین اور مسافروں کے لیے ہے، تاکہ وہ تمہارے مالداروں ہی کے درمیان گردش نہ کرتا رہے۔ یہ ہے اسلام کی خوبصورت بانٹ۔ اسلام چاہتا ہے کہ مال جمع نہ ہو، کنزیوم ہو، کیسے کہ دنیا میں مختلف لوگوں کے اوپر، غریبوں پہ، پروجیکٹس پہ استعمال ہو۔ جس کے برعکس آج کے دور کا پرابلم کیا ہے، مال کو بینکوں میں رکھ دو۔ دیکھیے، آپ کے کام آئے یا میرے کام آئے، یہ اللہ کے کام ہے۔ تین مصرف ہیں مسلمان کے پاس مال ہونے کے، میری ضرورت پوری ہو جائے اگر مجھے پڑے زندگی کی چھوٹی چھوٹی ضرورتوں کو پورا کرنے کے ساتھ ساتھ، میرے کسی رشتہ دار، بھائی بہن، چچا مامو خالہ، کوئی دوست رشتہ دار جن کو ضرورت ہے تو میں ان کو دے دوں اپنی ضرورت سے جو زائد ہے۔ تیسرا صورت یہی ہے کہ پکڑو تو اللہ کو کہو کہ اللہ یہ میں نے تیرے گھر میں رکھوا دیا، ہاں اگر مجھے ضرورت پڑی تو میں ایسا کروں گا۔ یہ تین مصرف ہے، دیٹس اٹ۔ بینکوں میں جو مال رکھا ہوا ہے، یقین کریں وہ گھن لگا ہوا وہ مال ہے، جس کے بارے میں آپ نے سنا ہوگا۔ ناروے کے اندر ہم نے وہ دکھائی بھی تھی ایک سلائیڈ، ایک دفعہ بنی بھی ہے کہیں، اگر آپ دیکھنا چاہیں، مجھے لگتا ہے لیگت کے پیج کے اوپر ہے، کہ ایک دفعہ لاکرز میں شاید کیڑے گھس گئے تھے تو انہوں نے ملینز کرون کھا لیے، پتہ ہی نہیں چلا اندر ہی اندر سب ہوا، اور جب کھولا تو وہاں برادہ تھا۔ تو یہود کے ساتھ کیا ہوا تھا؟ سوئس بینکوں میں ان کے ملینز ڈالر رکھے تھے، اور راتوں رات ان کو دم دبا کے بھاگنا پڑا۔ اسلام کو یہ بات بالکل نہیں سمجھ آتی کہ مسلمان کے پاس ایکسٹرا مال ہو اور اس کے کسی اکاؤنٹ میں پڑا ہو، ایسے ہی پڑا ہے، بینکوں کو سود دے رہے ہیں، کچھ بھی دے رہے ہیں، لیکن تسلی یہ پڑا ہوا ہے۔ یہ ہے اصل صورتیں، آگے بھی پڑھیں گے، لیکن پیچھے سورہ حدید میں بھی آپ نے یہی میسج لیا تھا کہ اپنے ایکسٹرا کو اللہ میں ڈال دو۔ اب آپ کہتے ہیں نہیں اللہ کو دے دیا تو پھر ہمیں ضرورت پڑے گی تو کیا ہوگا، تو کہ اللہ نہیں دے گا، وہ بھی دے سکتا ہے۔ ایسے ایسے خوبصورت ساتھی ہیں ماشاءاللہ، کہ جو اپنی ساری جمع سیونگ جو ہوتی ہے نا، وہ لے کے اسکول میں آ جاتے ہیں، کہتے ہیں اس کو اسکول کے اکاؤنٹ میں ڈال لیں، ساتھ ہی پلیج فارم ہوتا ہے، اس پہ سائن کرتے ہیں کہ یہ ہم اسکول کے پاس رکھ رہے ہیں، آپ لگائیے جدھر لگانا، جب ہمیں ضرورت پڑے گی یا کبھی بھی پڑے گی، کوئی سال کا، کوئی چھ مہینے کا، تو ہم واپس لے لیں گے۔ اور یقین کریں کہیں انہیں آج تک نہیں لیا، ایسے ان کا مال انرول ہو رہا ہے ادھر سے ادھر، اس پروجیکٹ میں، اس پروجیکٹ میں، ادھر جاتا ہے، یہ ہے وہ، اور ان کا میں جس دن وہ، ہم خود ان سے پوچھتے ہیں، جب ہم ان سے وہ ڈیٹ لکھی ہوتی ہے اس پہ کہ کب واپس کرنا ہے، تو جب وہ ڈیٹ آنے والی ہوتی ہے تو ہم پھر اپنے اسکول سے ان کو فون کراتے ہیں کہ آپ کا مال رکھا ہوا ہے، آپ کا قرضے ہنسنا ہے اسکول کے نام پہ، آپ لے لیجیے۔ تو وہ اچھا نہیں، ابھی نہیں ضرورت رہے، ایک سال کا اور آگے کر دو، اگریمنٹ پہ اگریمنٹ چلتے جاتے ہیں۔ یہ کون کرتا ہے؟ جس کا اندھا اعتماد ہوتا ہے۔ یہ ٹرسٹ جب تک اللہ پہ نہیں ہوگا نا، ہم کبھی نہیں بچیں گے۔ کئیوں نے اس طرح ملینز دیا ہوتا ہے کہ جب اگر ہم نہ رہے تو یا اسکول کا، ہمیں لینا پڑا ہم لے لیں گے، نہ لیا تو نہ، اپنے گھر پلج میں دیے ہوئے۔ کبھی آپ سوچ سکتے ہیں یہ تبدیلی کہاں سے آتی ہے؟ یہ قرآن سے آتی ہے، مانگنے سے نہیں آتی۔ رات سرسری ہم نے سورت پڑھی ہے، راستے میں فائزہ کہہ رہی تھی، کیا بات کر رہے تھے آپ؟ اور وہ میسج تھا جو کسی کا میسج تھا اپنی ساس کے لیے،
جی، اور another message that my ساس There's some lady messaged me that my sas said she wants to donate all of her jewelry, all of her jewelry to the school. And the lady who wrote this message, she said, and for me, I will give $3,000. Where do I make the check? And she was not in Atlanta, she was somewhere else.
मुझे रात को बड़ी हैरत हुई. अक्सर वही लोग थे जो सुबह में दौरा कुरान में नहीं आते, नए लोग थे, कुछ भी नहीं, कुछ आप लोगों में भी होंगे यकीनन, मुझे ज्यादा याद नहीं. लेकिन मैं ये सोच रही थी कि कोई जिक्र भी नहीं हुआ, ना जगह का, ना लेने का, ना देने का, सिर्फ हमने सूरत हदीद पढ़ी. तो लोग इस तरह से आके पूछ रहे थे, हमें बताए हम क्या करें. और क्या कहा, हम बुनियादों में डलना चाहते हैं, हम चाहते हैं अगर इधर काम शुरू होगा तो सबसे पहले हम लोग हों. तो कौन कहता है, अल्लाह का रिकॉर्डिंग मौजूद है कि मैंने नहीं मांगा, ना मुझे जरूरत है, ना मुझे पकड़ना है, ना लेना है. लेकिन ये कुरान बंदे को इस तरह का अकलमंद कर देता है. और यही खूबी सहाबा की, जब लोग देखते थे ना, कहते थे अनो मिनो कमा मन सुफहा, बेवकूफ समझते थे. देखिए कारोबारी शख्स तो बेवकूफ कहेगा ना आपको कि आप अपना माल पकड़ के किसी जगह रखवा दे. वो कहते हैं इसको लगाओ बैंक में, देखना 20-25% महीने का आएगा. कारोबार में लगा दो इतना आएगा, उतना ही डूब जाएगा. अल्लाह को देते हुए हम सोचते हैं डूबेगा, हालांकि वो नहीं डूबता. अगर यहाँ कोई वापस ना भी मिले या कोई ना भी ले, तो वहां तो मिल रहा है ना. तो जिन जगहों पर रखा है, कई दफा आप इन्वेस्ट करते हैं, कई चीजें इन्वेस्ट की होंगी, पूरी की पूरी प्रॉपर्टी डूबी, एक पैनी वापस नहीं आई. तो यही बात अल्लाह सुब्हान तआला कह रहे हैं कि देखो, जब तुम अल्लाह के रास्ते में निकलते हो, अल्लाह की खुशनुदी चाहते हो, तो फिर तुम्हें अल्लाह के साथ वो ताल्लुक शुरू हो जाता है जो हकीकत में इंसान को अपनी जात से होता है. और ये देखिए, इसको बड़ा करके देखें तो ये बिल्कुल वही है जैसे हम बैंक में पैसा क्यों रखाते हैं. कई लोगों का पे चेक जाता ही सीधा बैंक में, क्योंकि ट्रस्ट है बैंक पे. लेकिन इतना भी ट्रस्ट अल्लाह पे नहीं है. बैंक पे ट्रस्ट है कि रात को भी जाएंगे, एटीएम से निकाल लेंगे, हालांकि उनकी लिमिट होगी. हो सकता है संडे को आपको वो ना ही कुछ दे और दे भी दे, लेकिन अल्लाह पे इतना भी एतमाद नहीं है हमारा मुसलमानों का कि अगर आज हम अल्लाह के लिए दे ही दें. अबू बकर ने तो देते वक्त कुछ नहीं कहा कि ये वापस कब मिलेगा, प्लज के. तो क्या आप बताइए, अबू बकर भूखे रहे, अल्लाह ने उनको उतना ही और दे दिया. अब्दुर्रहमान बिन औफ जब मक्का से मदीना की तरफ गए, सारा कुछ ले लिया उनके पार्टनर्स जो थे बिजनेस के, क्योंकि जाने तो जाओ, चीजें छोड़ के जाओ, कब पकड़ो. वो डरते थे ये चीजें में रोक ना ले. और आज भी आप लोग डरते हैं, जब आप अल्लाह के लिए हिजरतें करते हैं ना, फिर आपको डर सिर्फ ये होता है कि अल्लाह ये चीज मेरे रास्ते की रुकावट ना बने, इसको किसी बंदे को भेज या पकड़ ले मेरे हाथ से, मुझे जाना है, मुझे निकलना है, मुझे छोड़ना है इस जगह को, मुझे कहीं और बुलाया जा रहा है. इन चीजों पे ये पाँव पकड़ती है ना चीजें, तो हम किसी जगह नहीं रहते. यही तुम्हारे मसले, आज किसका नहीं दिल करता अल्लाह के लिए निकले, किसका नहीं दिल करता हिजरत करे, कुर्बानियां दे, लेकिन फिर ये बड़ी बड़ी लाइबिलिटीज हैं कंधों पे. तो दुआ कीजिए कि अल्लाह ताला हमारे जीने मरने के अंदाज बदल दे. अब सुनिए इस आयत को कि इस्लाम क्या चाहता है माल के बारे में, ताकि माल तुम्हारे मालदारों ही के बीच में गर्दिश न करता रहे. अमीर अमीर तर हो रहा है, गरीब गरीब तर हो रहा है, माल माल को खींचता है, पैसा पैसे को लेके आता है, यही तो कर रहे हैं. देखिए हजार है ना तो शुक्र है, जरूरी है वो 10,000 में बदले. 10,000 हो गया तो अब 1,00,000, 1,00,000 है तो 10,00,000, 10,00,000 है तो 1,000,000. इसी तरह से चलते, 10,00,000 है तो ऊपर से ऊपर बढ़ाते जाते हैं. तो ये चीजें मालदार को और अमीर कर देती हैं, और गरीब बेचारे और परेशान होते हैं. और वमाया फरमाया वमा आताकुम रसूलु फखुज़ूहू, और जो कुछ रसूल तुमको दे वो ले लो, और जिस चीज से वो तुमको रोक दे इससे रुक जाओ. अल्लाह से डरो, अल्लाह सख्त सजा देने वाला है. बस वो माल जो इन गरीब मुहाजरीन के लिए है, जो अपने घरों और जायदादों से निकाल बाहर किए गए. ये लोग अल्लाह का फजल और उसकी खुशनुदी चाहते हैं, और अल्लाह और उसके रसूल की हिमायत पर कमर बस्ता है. यही सच्चे लोग हैं. नोट कीजिए, वो सहाबा जो अल्लाह के दीन में अपना घर बार छोड़ के मक्का से मदीना हिजरत करके आए, अब अल्लाह ने चंद सालों में ये जंगों में जो माल हासिल हुआ, कहा वापस करो इनको. ग़ज़वे हैबर के बाद सब महाजरीन फिर अमीर हो गए थे, जो मक्का में अपने घर छोड़ के आए थे, जायदादें छोड़ के आए थे, जो अपना कैश बैंक बैलेंस सारा छोड़कर आए थे. अल्लाह ने सिर्फ 5-6-7 साल में सब वापस कर दिया, बल्कि उससे भी ज्यादा दिया. उसी की बातें हो रही हैं. अल्लाह को रखता, देखिए आप किसी को कुछ दे तो अगला रखता है. आपको कोई $10 का गिफ्ट है, आपकी क्या ख्वाहिश होगी उसके बाद. चलो 10-11 नहीं, 5-15-10-20 जितना दे सको, मैं भी इसको कुछ दूं. खुशी से करते हैं कि अच्छा आपने दिया तो मैं भी देती हूं. कोई आपका एक वक्त काम कर जाए घर में, रात को जाग जाए, आपके बच्चों को देख ले, आप उसकी मदद करने के लिए मुंतजर रहते हैं. ऐसे ही कि नहीं, तो क्या अल्लाह रखता है. نعوذ باللہ ہم نے اللہ کو اتنا سٹنجی اور اتنا ناقدرہ سمجھا کہ ہم اللہ کے لیے زندگی لگا دیں، مال لگا دیں، گھر لگا دیں، بچے لگا دیں، اور اللہ کے اچھا مجھے تو پتہ ہی نہیں چلا فرشتوں انہوں نے کیا کیا تھا. یہ ہیں وہ درجے جو صحابہ کو سمجھ آ گئے تھے. آج امت مسلمہ کو یہ سبق پڑھانے کی ضرورت ہے. صرف مسلمان اپنے ایسٹس جو پڑے ہوئے سیزڈ کسی ناکام کے، 100 100 تولہ سونا ایک ایک عورت کے پاس ہے کم و بیش، نہ خود پہننا نہ پہننا ساری. اور ساتھ ایک کڑوا جملہ جو مجھے زہر لگتا ہے، لوگ کہتے ہیں زکاتیں ہی دے دے کے ختم ہو جائے گا. یہ زکات دے رہے ہو تو اسی لیے بچا ہوا ہے 110 سال سے 20 سے، وہ 2.5% زکات چبھ رہی. اور چبھنا تو ہے، پہنتے جو کوئی نہیں تو رکھا ہوا ہے، تو اس کو ذرا کہو کہیں نکالو لگاؤ کسی راستے میں. اسی طرح جب ہمارا ناروے کا اسکول بن رہا تھا تو ایک سسٹر اپنی موٹی، وہ تو ایک لمبی کہانی ہے، کبھی آپ سنیں گے تو حیران ہوں گے. تو انہوں نے جب سنا جگہ لے رہے ہیں تو پیسے چاہیے تھے اور فوری پیمنٹ کرنی تھی، 1.5 مہینے میں 6 ملین کرون جمع کیا تھا صرف آپ جیسے چند اسٹوڈینٹس نے. کمرے بند کر کر کے ہم نے پلان بنائے تھے کہ باہر والوں سے نہیں مانگنا، جب ہم نہیں کر سکیں گے پھر دیکھیں گے کیا ہوتا ہے، پہلے اپنی ذات سے شروع کرو پھر آگے چلو. تو اس میں ہماری ایک اسٹوڈینٹ ہے بڑی اچھی، تو انہوں نے یہ شیئر کیا کہ ان کی والدہ کی اس سے 1.5 سال پہلے ڈیتھ ہوئی تھی. تو وہ کہتی ہیں کہ میری ماں نے مجھے شادی میں اتنا زیور دیا ہوا تھا جو بھی سب کا ہوتا ہے. تو پھر اس دن کہتی ہیں میں نے سوچا کہ میری ماں کو اس زیور کے میرے پہننے میرے پاس ہوں گے تو فائدہ ہوگا یا اسکول میں لگے گا. خیر کہتی مجھے بس جذباتی ہوئی اور جوش میں آئی تو انہوں نے کہا کہ میں یہ دے رہی ہوں. جب دینے کے لیے وہ جمع کر رہی تھی تو مشورہ کیا ہوگا میاں سے یا کسی اور قریبی سے، انہوں نے کہا سوچ لو ماں کی نشانی ہے. کہتی میں پھر ڈول گئی. میں نے کہا اچھا ماں کی نشانی ہے، میں سوچنے لگی شاید گناہ ہی نہ ہونے لگ جائے کہ میں نے ماں کی چیز کی نا قدری کی. پھر اس کے بعد ایک فیصلہ خود سے کیا، استخارہ کیا کیا کروں. اور پھر کہتی ہیں کہ میں نے اللہ سے پوچھا کہ اس زیور کو میں بینک میں ہی پھر چھوڑ دوں، اس سے میری ماں کو قبر میں فائدہ ہو رہا ہے یا ادھر لگے. اور اس کے بعد کہتی ہیں کوئی سیکنڈ تھاٹ نہیں، ٹریش بیگ ہے نا کالا، اس کے اندر ڈبوں سمیت بھر کے وہ اتنا توڑا بھر کے لے کے آئی تھی زیور کا. کسی ایک ایڈمن کو انہوں نے دیا جو انچارج تھی، بعد میں دیکھا یہ پتہ نہیں ٹریش پڑا ہوا ہے. تو کھولتے جائیں تو ڈبے زیور کے، کھولتے جائیں تو گولڈ. یہ ہے اخلاص کی وہ دولتیں جس کی وجہ سے دین کے کام چل رہے ہیں. میں تو ناروے والوں کو آج بھی یہی کہتی ہوں، یہ اسکول جو قائم ہے اور جو اس میں اللہ برکت دے رہے ہیں نا، یہ ان ساتھیوں کی قربانیاں جنہوں نے کیا. یہ ایک نہیں ہے، بہت سارے ہیں وہاں، بہت ساروں سے مراد جتنے تھے ان میں سے بہت سارے، لیکن وہ ناممکن ممکن بن گیا. آج تک ناروے کے لوگ کسی سے پوچھئے جا کے، اور کسی مسجد والے سے تو ذرا ہمارے قصے سنیں، سارے شہر میں شور مچ گیا تھا کہ عورتوں نے کیا کر لیا. مرد تو 20 20 سال میں ایک ایک مسجد نہیں قرضے سے آزاد کر سکے، کہیں لون لیے ہوئے، کہیں سود لیے ہوئے، کوئی کچھ چھوڑا رہا ہے، ہر وقت فنڈ ریزنگ. لوگوں نے جمعہ میں جانا چھوڑ دیا کہ مولوی صاحب کا ایک ایشو رہ جاتا ہے اینڈ پہ کہ چندہ دو گے تو جماعت کراؤں گا، نہیں تو انہیں بیٹھے رہو. ہمیں نہیں ضرورت، ہمیں اتنی ذلت سے نہیں لینا. سوری وی آر ناٹ بیگرز. جس کو دینا ہے وہ اپنے لیے اعزاز اور آنر سمجھ کے دیتا ہے، بالکل الٹی گنگا ہے. لوگ کچھ سوچتے ہیں، مجھے لگتا ہے ہمارے ساتھ اللہ کا ہر معاملہ ہی الٹا ہوتا ہے. کیوں؟ کہ نظر اللہ پہ، بنے گا تو بنے گا، نہیں بنے گا تو نہ سے، ہمیں کیا لگے. یہ مٹی کی چیزیں، ان کی خوشی ہونی چاہیے. خوشی تو ان لوگوں کی ہے جو دین سیکھتے اور سکھاتے ہیں، جو آگ سے بچتے ہیں، جو جہنم سے بچتے ہیں. تو یاد رکھیے جو بھی اللہ کے راستے میں لگاتا ہے نا، اصل میں وہ اپنی قبر کی اینٹیں پکی کرتا ہے. مجھے تو یہ سمجھ آتا ہے، صرف ایک دل میں محبت ہے ایک چیز کی، دیٹس اٹ. نہ استعمال کرنا، مال کو کھاتا ہے، کبھی ڈالر کھائے ہم نے، چبائے نگلے، کھانا تو وہی ہے نصیب میں، بلکہ اور ہی کم ہوتا جاتا ہے زندگی میں وقت کے ساتھ ساتھ، لیکن مال کی محبت نہیں نکلتی. اور کم آئے اور اتنے میں دنیا سے جانے کا وقت آ جاتا ہے. اللہ اکبر. جو رسول تمہیں دے وہ لے لو، اور جس سے تم کو روکے اس سے رک جاؤ. اللہ سے ڈرو، اللہ سخت سزا دینے والا ہے. نیز وہ مال ان غریب مہاجرین کے لیے جو اپنے گھروں اور جائیدادوں سے نکال باہر کیے گئے. یہ لوگ اللہ کا فضل اور اس کی خوشنودی چاہتے ہیں، اور اللہ اور اس کے رسول کی حمایت پر کمر بستہ رہتا ہے. یہ ان والنٹیئرز کا حق ہے جو دن رات لگاتے ہیں. صحابہ کرام سے بڑا کوئی والنٹیئر تھا؟ 24/7 کے والنٹیئر تھے، خوب ذہن چلتے تھے کاروبار میں، لیکن چھوڑ کے آگے کہ اگر ہم جمع تفریقوں میں بڑھ گئے تو اللہ کا دین کیا ہوگا. میں کہتی ہوں آج ہمارا بزنس مائنڈیڈ طبقہ جو مال کماتا ہے نا، اگر وہ سر جوڑ کے بیٹھ جائے نا اسلام کو اور دین کو کمانے میں، تو آج اسلام کہاں پہنچ جاتا. और आज हमारे पढ़े लिखे अफसर टाइप लोग जिनको वाकई ऑर्गेनाइजली काम करना आता है वो आते हैं ना दीन के कामों के मैनेजमेंट संभालने, तो फिर देखिए कैसे इस्लाम जाता। आज हमारा हमारा जिसको कहना चाहिए कि ब्रेन है ना, जो हमारा ब्रेन है मुस्लिम ब्रेन, वो आज अगर इस्लाम की खिदमत पे आ जाए सब भाग जाएंगे। इनको तो मुंह की खानी पड़ेगी, इनको हो क्या क्या, क्योंकि अंदर ईमान हो और दिमाग में ऑर्गेनाइजेशन हो, दिल में अल्लाह का खौफ है, जवाबदेही का एहसास है और काम करिए वेस्टर्नाइज तरीके से, इससे बेस्ट तो कोई कॉम्बिनेशन नहीं है किसी टीम को बनाने का। तो दुआ कीजिए अल्लाह हमें प्रोफेशनल भी बनाए, किस रंग में, कि दीन के काम को प्रोफेशनली करें। प्रोफेशन नहीं बनाना, कारोबार नहीं है ये, लेकिन इस काम को करना मिशनरी जील के साथ है। चंद सालों में उम्मत मुस्लिमा कहां से कहां जाएगी, गोल तो बना लें, अमली तौर पे नहीं, दुआ तो करते हम, तड़प तो पैदा करें। हमारे दिल में ये दर्द अगर उठे ना एकदम, तो कोई के दिल का दर्द है, इसको हार्ट अटैक हो रहा है, कोई नहीं, ये दिल का दर्द नहीं है, ये उम्मत का दर्द है, जो नबी सल्लल्लाहु अलैहि वसल्लम को जवाबदही का दर्द है। और लग पता जाएगा उस दिन उम्मत को अगर इसी हाल में मारे गए, जिस वक्त क्यामत के दिन नबी सल्लल्लाहु अलैहि वसल्लम मैदान हशर में खड़े अल्लाह को बता रहे होंगे ये हैं मेरे मुसलमान, इन्नकुम इत्तखज़ू हाज़ल कुरआना महजूरा। अल्लाह ताला हमें अपनी इस्लाह की तौफीक दे। यही रास्तबाज लोग हैं, और वो इन लोगों के लिए भी है जो इन मुहाजरीन की आमद से पहले ही ईमान लाकर दारुल हिजरत में मुकीम थे। ये इन लोगों से मोहब्बत करते हैं जो हिजरत करके इनके पास आए हैं, और जो कुछ भी इनको दे दिया जाए इसकी कोई हाजत तक ये अपने दिलों में महसूस नहीं करते, और अपनी ज़ात पर दूसरों को तरजीह देते हैं, ख्वाह खुद अपनी ज़ात पर इसके मुख्ताज हों। ये है वो वाक्या सहाबी का जो मैंने पीछे जिक्र किया। नबी सल्लम के पास एक मेहमान आए, भूखे थे, इत्तफाक देखे अल्लाह के नबी के पास कुछ भी नहीं था खाने को। आपने कहा कि सहाबा आप में से कोई है जो आज इस मेहमान को ले जाए। इतना आसान दौर था वो, भूखे लोग होटलों का रुख नहीं करते थे, मुसलमानों के घरों में मेहमान बन के जाते थे। एक सहाबी ने कहा अल्लाह के नबी इनको मैं ले जाता हूँ। उनको लाए, घर में बिठाया, अंदर आके बीवी से पूछा खाना है, कहने लगी सिर्फ एक बंदे का खाना। और नोट कीजिए ये वो खाना नहीं जो चूल्हे पे है या माइक्रोवेव में या फ्रिज में या फ्रीजर में, टोटल पूरे घर में एक बंदे का खाना है। अच्छा अब क्या करूं, क्योंकि अरब लोगों का कस्टम ये है कि जब तक होस्ट ना खाए मेहमान नहीं खाता, बेइज्जती समझते हैं इस चीज को। कहा अगर मैं नहीं खाऊंगा तो मेहमान तो खाएगा नहीं। कहा क्या करें फिर। कहा अच्छा ऐसा करें, बच्चों को मैं सुला देती हूँ ऐसी बहला के, वो तो सो देंगे, आपके लिए खाना रखूंगी और चिराग को ठीक करने के बहाने बत्ती बुझा दूंगी, तो आप मेहमान के साथ बैठ के ऐसी मुंह हिलाते रहिएगा, मेहमान खा जाएगा। ये किरदार आज लाइए, यू सिरून आला अनफुसिहिम, अपने ऊपर दूसरों को इख्तियार करते हैं, वलौ कान बिहिम खसासा, चाहे अपने पेट चिपके, खसासा कहते हैं इतनी भूख के जिसमें पेट चिपक के अंतड़ियों को लग जाता है। खुद भी भूखे थे, कोई मैकडोनल्ड्स तो नहीं खा के आए थे, भूखे थे। और यही हुआ, मेजबान साथ मुंह हिलाता रहा और सामने बैठे मेहमान को नहीं पता चला कि वो नहीं खा रहा, क्योंकि उस दौर में आम रिवाज था अंधेरे ही होते थे, खा पी के चले गए। सुबह जब फजर पे अल्लाह के नबी के पास पहुंचे, कहा सहाबी आज रात तूने क्या किया, क्या क्या किया। कहा अल्लाह ने मुझे बता दिया, और यह आयत पढ़ दी कि अल्लाह ने आपकी बात इस आयत में बता दी कि मेहमान को खिला के खुद भूखे रहे। जब तक इस दर्जे के बड़े दिल नहीं होंगे बात नहीं होगी। अल्लाह से दुआ कीजिए हमारे दिल खोल दे। वमन युकशुख नफ्सिही फौलाइकहुमुल मुफ्लिहून, हकीकत यह कि जो लोग अपने दिल की तंगी से बचा लिए गए वही फलाह पाने वाले हैं। अल्लाह हमारे दिलों का बुखल दूर कर दे। यकीन करें ये कोलेस्ट्रोल है, एक तो ब्लड का कोलेस्ट्रोल होता है ना, एक माल का कोलेस्ट्रोल होता है, वो भी बंदे की जान निकालता है, उसी से तो स्ट्रोक होते हैं और उसी से तो हार्ट अटैक होते हैं। डॉलर का रेट ऊपर से नीचे हुआ और पता चला कि एक ब्रदर वो हॉस्पिटल पहुंच गए, और उनकी बेगम गवाही देती है कि रात को वो पटक पटक स्क्रीन खोल के देखते रहते हैं डॉलर ऊपर गया कि नीचे, इतनी मोहब्बत माल से, तो दिल की तकलीफ का जरिया बन गई। तो इस शुख को निकालना है, फिर इंशाल्लाह अल्लाह के काम होंगे। والذين جاءوا من بعدهم يقولون ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان, और वो इन लोगों के लिए भी है जो इन अगलों के बाद आए, जो कहते हैं हमारे रब हमें और हमारे इन सब भाइयों को बख्श दे जो हमसे पहले ईमान लाए, اور ہمارے دلوں میں اہل ایمان کے لیے کوئی بغض نہ رکھ. اے رب تو بڑا رحیم اور بڑا مہربان اور رحیم ہے. ہائی لائٹ کریں جتنا آج امت مسلمہ کو اس دعا کے مانگنے کی ضرورت ہے شاید ہی کبھی ہوتی. اور وہ کیا؟ دوسرے مسلمان گروہوں سے محبت, دوسرے مذہبی علماء سے محبت, سب سے پیار کیجئے. ایک شخص کو امت مسلمہ کا فرد سمجھتے ہوئے اگر آپ محبت کر لیں تو بڑی بات ہے. آپ دیکھیں کہ جو آج کے علماء ہیں نا, ان کے لیے ہمارے دل میں کیسی محبت ہونی چاہیے جیسی ہماری اپنے خاندان کے بزرگوں کے لیے محبت ہوتی ہے. آپ ان کو سنیں نہ سنیں, آپ ان کی اسٹوڈنٹ بنے نہ بنے, آپ ان کے مسلک جماعت گروہ سے کوئی تعلق رکھے نہ رکھے, از اے ڈفرنٹ اسٹوری. بٹ دین والوں سے محبت رکھنی ایمان کا تقاضا ہے. وہ جو کر رہے ہیں جس طرح کر رہے ہیں ان کا اور اللہ کا معاملہ, آپ کو کیا لگے, اور ان کو ڈسکس بھی نہ کریں. لیکن جب دلوں میں بخل اور کنجوسیاں آتی ہیں تو یہی ہوتا ہے. تو دعا کریں, دعا سے پتہ چلتا ہے کہ غل بھی نکل جاتا ہے, شک بھی نکل جاتا ہے. اور جتنی اپنے دل میں اس دعا کی شدت کو رکھیں گے آپ دیکھیں گے آپ کو دنیا میں کوئی بندہ برا نہیں لگے گا, کیونکہ سب اللہ کے پیدا کیے گئے ہیں.